الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد بسم الله الرحمن الرحيم عن ابن عباس رضي الله تعالى عنهما قال قال النبي صلى الله عليه وسلم نعمتان مغمون فيهما كثير من الناس الصحة والفراخ أو كما قال عليه الصلاة والسلام. صحیح بخاری شریف میں یہ حدیث نقل کی گئی ہے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما اس حدیث کو نقل فرماتے ہیں کہ جناب رسول پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے، دو نعمتیں ایسی ہیں جس کے بارے میں بہت سارے لوگ نقصان میں ہیں. نمبر ایک صحت ہے اور نمبر دو انسان کا وقت ہے. یہ دو نعمتیں اللہ تعالی نے انسان کو عطا فرمائی ہے جو بے انتہا قیمتی نعمتیں ہیں. صحت کی نعمت اور وقت کی نعمت. صحت کی قدر ان سے پوچھو جو بیمار ہیں، جو بستروں میں اور ہسپتالوں میں ہیں ان سے پوچھو کہ صحت اللہ تعالی کی کتنی بڑی نعمت ہے. اور وہ لوگ جو الجھنوں میں پھنسے ہوئے ہیں ان سے پوچھو کہ وقت کتنی بڑی نعمت ہے. وقت پر کام نہیں کیا تو الجھنوں میں پھنس گئے اور آج وہ کہتے ہیں کہ کاش میں ایسا کر لیتا. کاش کے لفظ کو اپنی زندگی سے نکالنے کے لیے وقت کی قدر کرنی ہوگی، ورنہ پھر انسان بولتا رہے گا ہائے کاش، یوں ہو جاتا، ہائے کاش تو پھر یوں ہو جاتا، تو بس پھر میں ممبر بن جاتا، پھر میں وزیر بن جاتا، بس پھر میں یوں ہو جاتا. خوابوں کی دنیا میں، کچھ لوگ خوابوں کی دنیا میں رہتے ہیں، حقیقت کی دنیا سے ہٹ کے، یوں ہونے والا ہے اور بس یوں ہو جاتا، بس یہ تھوڑا سا یوں ہو گیا، بس تھوڑا سا یوں ہو گیا. آپ کو کیا ملا؟ تھوڑا سا ادھر ادھر ہونے سے تو ایک صفر لگ جائے اور ہٹ جائے تو پیمنٹ کہاں سے کہاں چلی جاتی ہے. رفیق بھائی فرق آتا نہیں آتا؟ ایک صفر لگائیں گے تو 10 لاکھ ہو جائے گا، ہٹائیں گے تو 1 لاکھ ہو جائے گا. ایک ہی صفر کا تو مسئلہ ہے. تو اللہ کے نبی نے فرمایا وقت کی قدر کرو، صحت کی قدر کرو. بہت سارے انسان اس میں اپنا نقصان کرتے ہیں، نہ اپنے وقت کی قدر کرتے ہیں نہ اپنی صحت کی قدر کرتے ہیں. جب راتیں بڑی ہوتی ہیں جیسے راتیں بڑی ہو رہی کہتے ہو بڑی رات ہے بھائی, عشاء پڑھ کے بہت وقت ہے, جائیں گے پھر, وقت کو ضائع کرنے کے لیے بہت وقت ہے, رات عشاء کے بعد بہت وقت ہے. اور جب دن بڑے ہوں گے تو کہیں گے جی دن میں بڑا وقت ہے. راتیں بڑی ہوں رات کو ضائع کرو, دن بڑے ہو تو دن کو ضائع کرو. یہ زندگی, یہ وقت اللہ رب العزت نے ضائع کرنے کے لیے نہیں دیا. اس وقت میں اور اس زندگی میں اور اس صحت میں اللہ نے کسی مقصد کے لیے انسان کو دیا. اسی لیے اللہ کے نبی نے فرمایا اغتنم حیاتک قبل موتک, اپنی زندگی کو موت سے پہلے غنیمت جان لو. حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما کی روایت میں اذا اصبحت فلا تنتظر المساء, جب صبح کرو تو شام کا انتظار نہ کرو. واذا امسیت فلا تنتظر الصباح, اور جب شام کرو تو صبح کا انتظار نہ کرو. اس لیے وقت زندگی کا سب سے قیمتی سرمایہ ہے. علامہ ابن الجوزی رحمت اللہ علیہ جو 1000 کتابوں کے مؤلف ہیں فرماتے ہیں جب میں نے دیکھا کہ زندگی میں سب سے قیمتی چیز انسان کا وقت ہے تو میں نے لوگوں سے ملنا کم کر دیا کہ میرا وقت ضائع نہ ہو, اور اگر لوگوں سے ملتا تو اس موقع کے لیے بھی کوئی ایسا کام دیکھتا کہ میرا وقت کسی نہ کسی درجے میں کسی کام میں لگ جائے. حافظ ابن جریر ایک محدث بھی ہے, مفسر بھی ہے, مؤرخ بھی ہے, کہتے 14,000 اوراق لکھے انہوں نے, 8,000 اوراق, روزانہ 14 اوراق لکھتے تھے, اور ان کی زندگی 76 سال میں انہوں نے 8,000 اوراق لکھے, تفسیر بھی لکھی, تاریخ بھی لکھی, حدیث پر کتابیں بھی لکھی. وہ لوگ کامیاب ہو گئے جنہوں نے اپنی زندگی کے وقت کو قیمتی بنایا اور اپنی زندگی کو ایک مقصد کے تحت لگایا. یہ وہ لوگ تھے جن کے پاس نظام الاوقات تھا. ہمارے پاس کوئی نظام الاوقات نہیں ہے, بس یہ نظام الاوقات ہے جس نے نماز پڑھنی تو اس کو پتہ ہے کہ فجر 6:15, ظہر 1:30 یا عصر 4:30, اور جس کو دفتر جانا ہے اس کو پتا ہے دفتر 8:00, چھٹی 5:00. اس دو کے علاوہ تیسرا کوئی نظام الاوقات نہیں ہے. اور جو دفتر نہیں جاتے ان کا تو کوئی بھی نظام الاوقات نہیں. ہمارا نظام الاوقات بس ان دو کاموں تک ہے زیادہ سے زیادہ. نظام الاوقات کے تحت اپنی زندگی گزارنے والے لوگ کام کرتے ہیں. 24 گھنٹے کا روزانہ کا نظام الاوقات ہر انسان کا ہونا چاہیے. ہر انسان اپنی جگہ اللہ رب العزت نے اس کو قیمتی بنایا ہے. ہر انسان سے اللہ تعالیٰ اپنے جگہ پر کام لیتا ہے. میں نے آپ کو قصہ سنایا تھا حضرت تھانوی رحمت اللہ علیہ کا کہ حضرت کا نظام الاوقات, حضرت کے استاد شیخ الہند رحمت اللہ علیہ دیوبند سے آئے تھانہ بون, اب ان کے استاد ہے, ان کے لیے بڑا پرتکلف حضرت تھانوی رحمت اللہ علیہ نے کھانے کا اہتمام کیا, مختلف انواع و اقسام کے کھانے بنوائے. اور پھر جب وہ لکھنے کا وقت آیا تو فرمایا کہ حضرت یہ میرا وقت ہے, میں اس وقت بیان القرآن, حضرت تفسیر لکھ رہے تھے, فرمایا اس وقت میں تفسیر لکھتا ہوں, میرا وقت ہو گیا تفسیر لکھنے کا. अगर आप इजाजत दें तो मैं जाके लिखूं। तो उस्ताद भी तो शेखुल हिंद थे, हम होते तो नाराज होते कि हम जनाब देवबंद से थाना भवन आए हैं और ये कह रहे मैं तफसीर लिखूं, कोई बात है? जाओ तुम तफसीर लिखो, मैं जा रहा हूं वापस। अरे फरमाया जरूर जरूर आप जाओ अपनी तफसीर लिखो, मैं अपने कुछ मामूलात कर लेता। हम जो नाराज होते क्यों, हमारे पास कोई काम नहीं होता ना। हम किसी के पास गए दफ्तर में, कहा मैं जरा पांच मिनट, पांच मिनट तो जिसके पास काम होता है पांच नहीं आप दस मिनट लगाओ यार, मैं दस मिनट में थोड़ा मैं अपने काम कर लेता हूं। और जो हमारी तरह बेकार होगा बोलेगा पांच मिनट में जा रहा हूं बस, नाराज हो जाएगा, क्योंकि हमारा कोई निजाम औकात नहीं है, कोई जिंदगी का हमारे पास सिस्टम ही नहीं है। सुबह उठने कितने बजे, जितने बजे उठ गए, नाश्ता कितने बजे, जितने बजे कर लिया, रात को सोना कितने बजे, जितने बजे सो गए, दोपहर को खाना कितने बजे, जितने बजे मिल गया। अब ये बेढंगी जिंदगी ये कोई अच्छी बात नहीं है, ये कोई इस्लाम के उसूलों पे नहीं है। पांच वक्त नमाज जो रोजाना हो रही है 24 घंटे में, पांच वक्त की नमाज के लिए जो वक्त मुंतखब किया गया क्यों किया गया, इस बात को बताने के लिए कि हर काम का वक्त है। वरना तो शरीयत कह देती भाई 24 घंटे में पांच नमाजें पढ़नी है, जिसकी मर्जी सुबह पढ़े जिसकी मर्जी शाम को पढ़े, पांच का कोटा पूरा करो। नहीं, वक्त पे नमाज पढ़नी है। और क्या फरमाया कि अगर किसी ने दो नमाजों को उसके वक्त से हटा दिया, कबीरा गुनाहों के दरवाजे पे पहुंच गया। वक्त से नमाज का हटना कबीरा गुनाह है। फजर का वक्त है मिसाल के तौर पर 5:25 में सुबह सादिक हो रहा है, और 6:30 बजे मिसाल के तौर पर या 6:35 पे सुबह तुलु आफ्ताब हो रहा है, तो ये 5:30 से 6:30 तक ये एक घंटा ये फजर का वक्त है। इस वक्त के अंदर नमाज पढ़नी है। मैं कहूं नहीं जी मेरी तो आंख खुलती नहीं, मुझे तो रात को देर हो जाती, तो रात को देर से सोना फर्ज है, सुबह नमाज पढ़ना फर्ज है, रात को जल्दी सो जाओ। तो पांच वक्त की नमाज रोजाना हमें ये वक्त की अहमियत को हमें बतलाया जा रहा है कि देखो हर काम अपने वक्त पे वो अच्छा लगता है, हर काम अपने वक्त पर ये कामयाब इंसान की निशानी है, हर काम अपने वक्त पर करना ये आपको आपकी जिंदगी के नज़म को बनाता है, आपको एक अच्छा इंसान बनाता है। फिर सफों का सीधा होना, इसका मुरतब होना क्या है, ये सब तरतीब जिंदगी के। देखो नमाज का वक्त है, वक्त पे पढ़ना, सफों में सीधा खड़ा होना, तरतीब से खड़ा होना, पहले सफ को पहले मुकम्मल करना, फिर दूसरे सफ को, फिर इस तरह चलते चले जाओ। एक मुरतब जिंदगी हमें बतलाई जा रही है इस नमाज के जरिए से कि मुसलमान की जिंदगी बहुत ही तरतीब के साथ, बहुत ही नजम के साथ और बहुत ही खूबसूरत अंदाज के साथ। तलबा को कल एक हदीस में पढ़ा रहा था जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इस्तिंजा का जिक्र था कि आप अलैहिस्सलाम जब इस्तिंजा फरमाते थे तो आप ढीला भी इस्तेमाल करते थे, आप पानी भी इस्तेमाल करते थे, फिर उसमें मुख्तलिफ आदाब थे कि मसलन इस्तिंजा उल्टे हाथ से करना चाहिए, इस्तिंजा करते वक्त इंसान को किबले के रुख नहीं बैठना चाहिए, इस्तिंजा करते वक्त इंसान को पर्दे का पूरा ख्याल करना चाहिए, और इस्तिंजा करने के बाद गंदगी को साफ करना चाहिए। तो मैंने तलबा से ये कहा कि देखो, इस्तिंजा बज़ाहिर एक बड़ा मामूली सा अमल है कि भाई क्या तुम्हें इस्तिंजा करना नहीं आता, मतलब एक ऐसी चीज है जो हर शख्स को मालूम है कि भाई इस्तिंजा करने मुझे अपने आप को साफ करना चाहिए। इसी वजह से हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु से मुशरिकीन ने सवाल किया मजाक करते हुए, मजाक उड़ाते हुए, यानी कि क्या तुम लोगों को तुम्हारा नबी इस्तिंजा भी बतलाता है, मजाक किया उनका। हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु ने बड़े अच्छे अंदाज से उसका जवाब दिया, कहा हां हमें हमारे नबी इस्तिंजा का तरीका बतलाते हैं, हमें हमारे नबी ने बतलाया है कि सीधे हाथ से इस्तिंजा न करना, हमें हमारे नबी ने बतलाया क़िबले के रुख पे इस्तिंजा नहीं करना, और हमें हमारे नबी ने बतलाया कि तीन ढीलों से कम पे इस्तिंजा न करना। तलबा से मैंने कहा देखो भाई आज ढीलों की जगह टिश्यू आ गया, क्या आप टिश्यू पेपर इस्तेमाल करें, अपने आप को उससे साफ करें, फिर पानी से साफ करें ताकि अच्छी तरह सफाई हो जाए। कहने का मकसद यह था कि मैंने तलबा से कहा कि देखो ये इतने आदाब जो बताए जा रहे हैं इसका मकसद यह है कि मुसलमान की जिंदगी हर हवाले से बेमिसाल और बहुत ही आला होनी चाहिए, यहां तक कि अल्लाह के नबी के वो इस्तिंजा के आदाब भी बतलाए जा रहे हैं कि चूंकि सीधे हाथ से इंसान खाना खाता है तो अगर इससे इस्तिंजा करेगा तो उसको कितना उससे गिन होगी फितरत को, तो फरमाया कि उल्टा हाथ इस्तेमाल करो। किबला हमारे लिए मोहतरम है, हम नमाज पढ़ते हैं, तो फरमाया किबले की तरफ आपका सीना ना हो, आपकी पुश्त ना हो। फिर पानी पहले इस्तेमाल करोगे तो नजासत के फैलने का खतरा है, पहले टिश्यू से उसको साफ करके उस गंदगी को कम कर दो, फिर पानी के जरिए से बिल्कुल साफ कर दो, फिर जहां इस्तिंजा करते हो उस जगह को साफ कर दो। हम उस पहली जगह में ही फैले, शुरू तहारत से होती है ना, तहारत होगी तो मस्जिद में आएंगे, तो हमारे जो तहारत खाने हैं इसका नाम तहारत खाना रखना सही, इसके दरवाजों का क्या हाल होता है, उसकी डब्ल्यूसी का क्या हाल होता है, वहां पर पानी का क्या हाल होता है, वहां पर कीचड़ का क्या हाल होता है। यह है मेरी और आपकी वो फितरत कि हम गए इस्तेमाल किया, भागो पानी फेंको गंद फेंको छोड़ो बस निकलो। क्या ऐसा होता है कि मैं फारिग होने के बाद उस जगह को भी साफ कर लूं? बहुत सारी जगहों पे जब मैं जाता हूं तो वहां टिश्यू मौजूद है, वहां कपड़ा मौजूद है, वहां सफाई के लिए चीजें मौजूद है। चार आदमी एक कमरे में रहते हैं, बाथरूम है, वहां टिश्यू मौजूद है, आपने बेसन पे वजू किया, आपने दांत साफ किए, आपने कुछ भी किया, आप टिश्यू उठा के उस पूरे बेसन को साफ कर दो और उन सारी चीजों को बहा के आप बाहर आओ के अगला जाए तो कहे वाह कमाल है। आप अंदर इतनी गंदगी फैलाते हो कि अगला जाए तो एक मिनट तो सोचेगा यार अब इसके पखाने को मैं साफ करूं कि कोई बच्चा था जो गया, इसके पेशाब पे मैं पानी डालूं, ये इसने जो इतना पानी बहाया इसको मैं साफ करूं। तो कहने का मकसद यह है कि यह हमारी कमजोरियां हैं। इस्लाम तो मुसलमान को एक ऐसी जिंदगी देता है कि तहारत से लेके और जिंदगी के हर शोबे में एक बेमिसाल इंसान हो कि लोग कहे वाकई अगर यही इस्लाम है तो हमें भी मुसलमान बना दो फिर, और अगर ये इस्लाम है जो हम कर रहे हैं माजरत चाहते हैं, झूठ हम बोलते हैं धोखा हम करते हैं, अल्लाह हमें माफ करे। तो बात मैं कर रहा था निजामुल औकात पर کہ ہر انسان اپنا نظام الاوقات بنائے, اس نظام الاوقات کے مطابق چلے گا تو وہ کام کرے گا, اور اگر ہمارا نظام الاوقات نہیں ہوگا تو ہم کوئی کام نہیں کر سکیں گے. پر ہوں گے, دنیا میں ایک انسان آیا تھا 50 سال یا 60 سال یا 70 سال اس نے زندگی گزاری تھی, مر گیا فلاں قبرستان میں, کتبہ لگا ہوا ہے, ختم ہو گئی کہانی, ختم ہو گئی. اس لیے اپنا نظام الاوقات. تو حضرت تھانوی رحمت اللہ علیہ کا میں قصہ ذکر کر رہا تھا, گئے کہا استاد جی میں نے تو بیان القرآن تفسیر لکھتا ہوں, یہ میرا وقت. حضرت نے فرمایا جاؤ لکھو. حضرت تھانوی رحمت اللہ علیہ خود فرماتے کہ میں گیا, میرا دل کدھر لگ رہا تھا, میرے استاد محترم آئے ہوئے تھے, لیکن بہرحال 2-4 سطر میں نے لکھی کہ عمل کے مداومت سے برکت ہوتی ہے. اور پھر آ گیا, کہنے لگے بھائی تم تو جلدی آ گئے, اتنے جلدی آگے لکھ لیا. میں کہا حضرت دل نہیں لگ رہا تھا, بس 2-4 سطر لکھ لی تاکہ ناغا نہ ہو. تو اس لیے میرے محترم مسلمان بھائیو, اپنی زندگی کو صحیح سمت میں لے جانے کے لیے اپنا نظام الاوقات بناؤ. کتابوں میں ایک واقعہ لکھا ہے کہ ایک شخص کے دل میں یہ بات آئی کہ میں یہ معلوم کروں, بزرگوں کے پاس جاؤں اور ان سے یہ پوچھوں کہ اگر آپ کو پتہ چل جائے کہ آج آپ کی زندگی کا آخری دن ہے تو آپ کیا کریں گے. وہ ایک محدث ہے عبد الرحمن ابن ابی انعم, ان کی خدمت میں گئے, حضرت ایک سوال ہے میرا. ہونے کا بولے کیا سوال ہے. کہنے لگے حضرت اگر آپ کو پتہ چل جائے کہ آج آپ کی زندگی کا آخری دن ہے تو آپ کیا کریں گے. حضرت نے بڑا سیدھا سادہ سے جواب دیا کہ بھائی میں تو وہی کروں گا جو روزانہ کرتا ہوں, میں تو وہی کروں گا جو روزانہ کرتا ہوں, اس لیے کہ اللہ کے نبی نے فرمایا اذا اصبحت فلا تنتظر المساء, جب تم صبح کرو تو شام کا انتظار نہ کرو. میں نے تو اپنے معمولات روزانہ ایسے رکھے ہوئے ہیں جیسے یہ میری زندگی کا آخری دن ہے, پتہ نہیں پھر یہ دن مجھے ملتا ہے نہیں ملتا. اس لیے حدیث میں آتا ہے رسول پاک علیہ الصلوۃ والسلام جب دن سورج طلوع ہوتا تھا تو دعا پڑھتے تھے, الحمدللہ الذی اقالنا یومنا هذا ولم یهلکنا بذنوبنا. آپ حضرات بھی میرے ساتھ ایک دفعہ پڑھ لیں, الحمدللہ الذی اقالنا یومنا هذا ولم یهلکنا بذنوبنا, الحمدللہ الذی اقالنا یومنا هذا ولم یهلکنا بذنوبنا. ساری تعریفیں اس اللہ کے لیے, اقالنا یومنا هذا, جس نے ہمیں آج کا دن عطا کیا, ولم یهلکنا, اور ہمیں ہلاک نہیں کیا, بذنوبنا, ہمارے گناہوں کی وجہ سے. اللہ کے نبی یہ دعا پڑھ رہے ہیں کہ ہم نے کتنی خطائیں کر لی اور کتنے نافرمانیاں کر لی اور کتنی کوتاہیاں ہم سے ہو گئی, لیکن وہ اللہ کتنا مہربان ہے. اے اللہ آپ کے لیے ساری تعریفیں, اے اللہ ساری حمد و ثنا آپ کے لیے کہ آپ نے گناہوں کی وجہ سے ہمیں ہلاک نہیں کیا, آج کے دن کو ہمیں پھر عطا کر دی. عبد الرحمن ابن ابی انعم نے فرمایا کہ بھائی میں تو ہر دن زندگی کا آخری دن سمجھ کر اپنا نظام الاوقات بناتا ہوں. اس لیے کامیاب انسان وہ ہے جس کی زندگی نظام الاوقات کے تحت چلتی ہے. 24 گھنٹے میں 6 گھنٹے سے لے کر 8 گھنٹے تک یہ سونا ہے, اس سے زیادہ سونا وہ غلط ہے. جو اس سے زیادہ سو رہا ہے وقت ضائع کر رہا ہے. 6 گھنٹے سے 8 کے درمیان اگر اتنا سو چکا ہے 24 گھنٹے میں, اب اس کو دوبارہ سونا نہیں چاہیے. نیند آ رہی ہے, نیند کو بولو جاؤ اپنا کام کرو, میں اپنا کوٹا پورا کر چکا ہوں. بھائی شوگر والے کے سامنے میٹھا آتا ہے نا, میرے کوٹا پورا ہو گیا بھائی ہمارا, हमें डॉक्टरों ने कह दिया कोटा पूरा, अब चीनी खत्म, अब और लोग खाएं। ब्लड प्रेशर वाले के लिए नमक का कोटा पूरा, खलास, और लोग खाएं। तो बोलो नींद से कि भाई मेरा कोटा 24 घंटे का पूरा हो चुका, मैं 6 घंटे साढ़े 6 घंटे सो चुका हूं। अब ये सुस्ती है निजामुल औकात में सबसे बड़ी रुकावट, वो सुस्ती और काहिली है। और सुस्ती का इलाज क्या है? सुस्ती का इलाज बेगम की डांट और अपनी हिम्मत, किया तो वो डांटेगी, मैंने आपको बोला था ये काम होना है, तो वो अपने मकसद के लिए डांटती है। और हमारी जिंदगी का कोई मकसद हो तो उसके लिए इंसान के आजम की पुख्तगी और चुस्ती, वो उसका इलाज है। निजामुल औकात बना तो लिया, लेकिन निजामुल औकात पे अमल कब होगा, ये बात अगले जुमे होगी इंशाल्लाह। और अब मैंने ये भी आजम कर लिया है, सवा एक हो गया जी, सवा एक से आगे बयान नहीं करूंगा, जो वक्त है वक्त की पाबंदी करूंगा इंशाल्लाह। डेढ़ बजे खुतबे की आजान है और वो होगी इंशाल्लाह, अपने से शुरू करेंगे, ठीक है। अल्लाह मुझे भी अमल की तौफीक दे, आपको भी अमल की तौफीक दे।